यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्नेमा सरोकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण। दैनिक पानी पर्न थालेपछि संक्रमण बढ़ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको आग्रह। हुथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा संचार मन्त्री तिमिल सिन्हाले संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको बताउनुभयो।
संवैधानिक हकलाई कार्यान्वयन हुन बाधा पुर्यायो सरकारले भनेदेखि देशभित्र विभिन्न विधिहरू छन्। तर हामी के चाहिँ गर्न सक्छौं भने पूर्ण प्रतिबद्धता व्यक्त गर्न सक्छौ संचार मन्त्रालयको तर्फबाट। म त्यसो भएको यो विषयमा छ भनेर संवाद गर्न चाहनुहुन्छ भनेदेखि त्यो विषयमा पनि बसेर कहिले कहीँ कतिपय कुराहरू इन्टरप्रिटेशनका कुरा हुन्छन्, न्यारेटिभहरू हुन्छन्, त्यस्ता विषयहरू छन् भने बसेर सल्लाह गर्न सकिन्छ। यहाँ मूलभूत प्रश्न मेरो हिसाबमा तपाईँहरू सबैको हितको लागि चाहिँ के हो भने सरकार जिम्मेवार हुनुपर्छ भन्ने बारेमा विवाद गर्नु परेन। सरकार जिम्मेवार हुनै पर्छ, गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठूलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो, त्यसमा कुनै पनि शंका छैन।
मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमले प्रश्न उठाउनुपर्छ तर त्यो तथ्य प्रमाण र नैतिक आधारमा हुनुपर्छ भन्नुभयो। उहाँले सरकारी विज्ञापनको दुरूपयोग भएको जानकारी प्राप्त भएपछि सरकारले आवश्यक कदम चालेको संचार क्षेत्रका समस्या कुनै एक विषयमा सीमित नरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्ने सुझाव दिनुभयो। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीति मुलुकको खस्कन्दो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै त्यसको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो। यस्तै पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीति नियन्त्रण र सरकारको आर्थिक वृद्धि लक्ष्यलाई सहयोग गर्ने भएकाले सोही अनुसार नै जिम्मेवारी पूरा गर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने सेवा प्रवाह, सूचना प्रविधिको विस्तार र सुशासनलाई मुख्य उपलब्धिका रूपमा अघि बढ़ाएको छ। मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको र बाँकी कामहरूलाई निरन्तर रूपमा कार्यान्वयनमा लगिने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हुलाक सेवा विभाग मार्फत गभर्नमेन्ट कुरियर सर्भिस सञ्चालनमा ल्याई राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजात नागरिकको घर दैलोमै पुर्याउने सेवा विस्तार गरिएको छ। राहदानी वितरण सेवा देशभरका 75 जिल्लामा विस्तार भइसकेको छ भने जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा हजारौं सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न थालेका छन्। यसै गरी सरकारी कामहरूको समय सीमा र नतिजा तोकेर अगाडि बढ़ाउने गरी प्रक्रियागत रूपमा कामहरू पनि भइरहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा,
सेवा प्रवाहलाई कसरी छिटो छरितो गर्न सकिन्छ, कसरी डिजिटल बनाउन सकिन्छ भन्ने कुरामा सरकार गम्भीर रूपमा लागेको छ। राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्रहरू जस्ता सेवाहरू जनताको घर घरमा पुग्ने थालेका छन् र त्यो विधिको रूपमा सरकारी संयन्त्रहरू बीचमा चाहिँ सम्झौता भएर त्यो प्रक्रियाको शुरू भएको हो। अब आगामी दिनहरूमा त्यो अगाडि बढ्दै जान्छ। त्यसै गरी सरकारी कामकाजहरू चाहिँ समय सीमा तोकेर, नतिजा तोकेर, कार्य सम्पादन गरेर अगाडि बढाउनु पर्छ भनेर प्रक्रियागत रूपमा चाहिँ त्यो अगाडि बढाइएको छ।
घर घरमा हुलाक, मनमनमा हुलाक अभियान मार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताउनुभयो। सरकारले नागरिकको घर दैलोमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित विभाग मार्फत सञ्चालन गरिएको सरकारी कुरियर सेवाको प्रगति उत्साहजनक रहेको र विभागलाई प्रविधि मैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी, सवारी चालक अनुमति पत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित र प्रभावकारी रूपमा ढुवानी हुन थालेको महानिर्देशक पंगेनीले जानकारी दिनुभयो।
अहिले हामीले पासपोर्ट 75 जिल्लामा नागरिकको घर दैलोमा पुर्याउन थालेका छौँ। लाइसेन्स पनि जिल्लामा गएका थिएनन्, त्यो पनि गएको छ। शैक्षिक प्रमाण पत्र पनि घर घर पुर्याउन गरी हामीले कार्ययोजना बनाइसकेका छौँ, अघि बढ़िसकेका छौँ। घर घरमा पुर्याउँदा व्यवहार सामग्रीले जहाँ घरमा सरकार पुग्छ अनि सरकार र जनताको मन नजिकै हुँदो रहेछ, खुसी हुनुभएको छ, उहाँहरू आशावादी पनि हुनुभएको छ, हामी पनि उत्साहित भएको छौँ।
सरकारले 100 दिनमा के काम गर्ने र आगामी दिनमा कुन दिशा र गतिमा काम गर्ने भन्ने विषयमा पूर्ण रूपमा स्पष्ट भएर अगाडि बढ़ेको जनाएको छ। समग्रमा सरकारले शासकीय सुधारका 100 बुँदालाई सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको र धेरै विषयमा उपलब्धि पनि देखिएको सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हा बताउनुहुन्छ।
100 दिनमा हामीले गर्ने काम के हो, लिने दिशा कुन हो र हामी कुन स्पीडमा काम गर्छौ भन्ने कुरा चाहिँ कंक्रिट रूपमा काम गरेर चाहिँ हामी अगाडि बढेका छौँ। देश सही मार्गमा छ कि छैन भन्ने कुरा चाहिँ मूलभूत रूपमा महत्वपूर्ण कुरा हो। समग्रमा देशले 100 बुँदा सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको छ। धेरै कुराहरू उपलब्धिको रूपमा देखिसकेको छ। कतिपय कुराहरू कन्टिन्यूड रूपमा चाहिँ गर्नुपर्ने कामहरू जारी पनि छन्।
सूचना तथा संचार मन्त्रालयका अनुसार यी सुधारात्मक कार्यक्रमले सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिक मैत्री बनाउँदै सरकारी कार्यालयमा सेवाग्राहीको अनावश्यक आवत जावत घटाउने लक्ष्यलाई सहयोग पुर्याएको छ। आगामी दिनमा पनि डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानूनहरू निर्माण गर्ने बताउनु भएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 13 स्थित कंकाली माध्यमिक विद्यालयको 43 वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानून निर्माण गरिने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कार्यवाही गर्दा आफ्नो पार्टी व्यक्ति नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले आर्थिक अपराध विरूद्ध सरकारले कानूनी ढंगले अघि बढ़ाएको कार्यवाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएकोमा भने आपत्ति जनाउनुभयो। उहाँले निर्माण व्यवसायी बैंकर लगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी पनि गर्नुभयो। मुआवजा सम्बन्धी विवाद समाधान भएसँगै जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माण शुरू भएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआवजा सम्बन्धी विवाद समाधान भएसँगै धनुषा र महोत्तरीमा ट्र्याक निर्माण शुरू भएको र आगामी दुई वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरखन इन्टरनेशनलले काम थालेको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकार्य अन्तर्गत निर्माणाधीन यो परियोजनाले दुई देशबीचको आवागमन व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़न सक्ने बताउनुभयो। डेंगीबाट बस्न घर वरिपरिका खाल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने, सुत्ने बेला झूलको प्रयोग गर्ने लगायत उपाय अपनाउन सकिने उहाँले सुझाव दिनुभयो। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हिजो राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो। भारी वर्षाका कारण दाप्चा खोला र रोशी खोलामा आएको बाढ़ीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन बगाएपछि यातायात अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले नमोबुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरेको हो। राजमार्ग अवरूद्ध भएपछि सो सड़क खण्ड भएर चल्ने सवारी साधनहरूलाई धुलीखेल, काभ्रे भन्ज्याङ, भकुण्डे बेसी र मंगलटारमा रोकिएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहितको बाढ़ीमा परेर एक महिलाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी अनिलराज गिरीले जानकारी दिनुभयो। बाढ़ीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी बिकको मृत्यु भएको हो। खोटाङको सावा खोलामा 3,07,73,000 रूपियाँको लागतमा मोटर कार लगायत सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। संघीय सरकारको समपूरक अनुदानमा निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ। यसैबीच कोशी प्रदेश सरकारले विनियोजन गरेको 2 करोड़ रूपियाँको लागतमा 2075 सालमा ट्र्याक खोलिएको 33 किलोमिटर खोटाङ बजार पाम्मा खाम भन्ज्याङ सड़क स्तरोन्नति भइरहेको छ। जिल्लाका सबै स्थानीय तहले राष्ट्रिय मापदण्ड पूरा गरेसँगै पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। घरधुरी सर्वेक्षण, नियमित खोप सेवा तथा छूट बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन गरी राष्ट्रिय मापदण्ड अनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
घरधुरी सर्वेक्षण, नियमित खोप सेवा तथा छूट बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएकाले जिल्लाले राष्ट्रिय मापदण्ड तालिका अनुसार सबै खोप प्राप्त गरेको बताउनुहुन्छ जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य।
पर्वत जिल्लामा 15 महिनासम्मका सबै 1439 जना बालबालिकाहरूले खोप लगाइरहेको भेटिएका छन् भने 16 महिनादेखि 23 महिनासम्मका 892 जना बालबालिकाहरूले 15 महिनाको उमेरभित्रै पाउनुपर्ने 13 रोगहरू विरुद्धको सम्पूर्ण खोपहरू पूरा गरे।
पूर्ण खोप सुनिश्चितता घोषणा जिल्लाका लागि गौरवको विषय भएको बताउँदै यस सफलतामा स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायको साझा योगदान रहेको उल्लेख गर्नुहुन्छ जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिक।
यो खोप घोषणा कार्यक्रम र घोषणा कार्यक्रम गर्ने क्रममा कतै बालबालिका छुटेका छन् कि भन्ने हिसाबले त्यसको जिम्मेवारी पूर्ण ढंगले काम गर्ने पुर्याउने आँट गर्नुभएको छ। त्यो आफैमा सधैँभरि
प्रत्येक बाल बालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने सुनिश्चितताका लागि सम्बन्धित सबै निकाय निरन्तर जिम्मेवार र सक्रिय रहनुपर्ने भनाई व्यक्त गर्नुहुन्छ प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
आज हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ यो प्रतिबद्धताको कार्यान्वयन गर्ने विषय स्वास्थ्य कर्मीहरूको एकल जिम्मेवारी होइन, हामी सबै सरकारवालाहरूको जिम्मेवारी भित्रको विषय हुँदा सबैले आफ्नो व्यक्तिगत तहबाट, पारिवारिक तहबाट, संस्थागत तहबाट भूमिका निर्वाह गर्नु भने
खोप कार्यक्रम बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी र लागत प्रभावी स्वास्थ्य सेवा भएको बताउँदै गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय पोखराका अतिरिक्त प्रदेश सचिव खिम बहादुर खड्का।
फेरि पनि बच्चाहरू छुटेका हुन्छन्, अब छुट्नुहुन्न, अझ केही बच्चाहरू छुट्छन् भने त्यो राम्रो संकेत होइन। आफ्नो आफ्नो ठाउँमा सबै सरकार वालाबाट काम गर्ने काम पनि भइरहेको छ। हामीले मात्रै सर्वेक्षण गरेर हुँदैन, विदेशी संघ संस्थाहरू विश्व स्वास्थ्य संगठनबाट पनि बेला बेलामा सर्वेक्षण हुने, बाहिरबाट हेर्ने, हामीले खोप अभियानहरू गर्दा पनि हुने हुन्छ।
पूर्ण खोप सुनिश्चिततालाई आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्दै प्रत्येक नवजात शिशु तथा बालबालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धताका साथ अघि बढ्ने हो भने स्वास्थ्य क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुनेछ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
यस वर्षको डायमन्ड शमशेर राणा साहित्यिक पुरस्कार तीनजना श्रष्टालाई प्रदान गरिएको छ। उपन्यासकार डायमन्ड शमशेर राणाको 109 जन्म जयन्तीका अवसरमा डायमन्ड शमशेर राणा साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा राणाका विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर टीकाराम पोखरेल, उहाँका विषयमा डायमन्ड श्री महाकाव्य लेख्नुभएका डाक्टर माधव बियोगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उप प्राध्यापक डाक्टर विष्णु नेउपानेलाई जनही 25,000 नगद र प्रमाणपत्र सहित सम्मानित गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर रेड सीको तटीय क्षेत्रमा गरेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 यमनी सैनिक मारिएका छन्। सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेयेस जिल्लामा केही घण्टासम्म चलेको झडपपछि आक्रमणलाई साम्य पार्न सफल भएको जनाएको छ। विरोधी पक्षमा कति मारिए भन्ने संख्या खुलाइएको छैन। हुथी विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दले लाखौं मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन स्वस्थ र स्थिर विकासतर्फ लैजान तयार रहेको बताउनु भएको प्योङयाङको राज्य संचालित संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले जनाएको छ। गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढ़िरहेको र प्योङयाङले रूससँग सैन्य सहकार्य बढ़ाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिक्टा सिंचाई आयोजनाको काम समय सीमाभित्र सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ। आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँकी जिल्लामा कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने भएकाले विलम्ब गर्न नहुने बताउनुभयो। स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कर्मचारी तथा लाभान्वित किसानसँग अन्तर्क्रिया समेत गर्नुभयो भने आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सिक्टा सिंचाई आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाको 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2061-62 शुरू भएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार खेल राति 2:15 न्यूयोर्क न्यूजर्सी स्टेडियममा शुरू हुनेछ। विश्वकपमा चर्चित यी दुई टोली बीचको खेललाई पनि खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्। ब्राजिलले विश्वकपमा 5 पटक विश्वकपको उपाधि जितेको छ भने नर्वेले उपाधि नजिते पनि 4 पटक फाइनलसम्म पुगेको इतिहास छ। यस्तै मोरक्को फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेल सहआयोजक क्यानाडालाई 3-0 गोलले हराउँदै मोरक्कोले अन्तिम 8 स्थान बनाएको हो। यससँगै मोरक्को जारी विश्वकपको क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। क्वार्टर फाइनलमा मोरक्कोले साबिक उपविजेता फ्रान्ससँग खेल्नेछ। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको निर्णायक गोलसँगै फ्रान्स फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 गोलले हरायो। फ्रान्सका लागि एम्बाप्पेले 70 मिनटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे। डिजिरे डुएलाई डिबक्सभित्र डिएगो गोमेजले लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान एम्बाप्पेले सही सदुपयोग गरेका थिए। साबिक उपविजेता फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डमा जुलाई 21 तारीखदेखि शुरू हुने त्रिदेशीय सिरिजमा भाग लिन जाने खेलाड़ीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत आज खेलाडीको विदाई गरेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति मध्य प्रदेशका 1-2 स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाड़ी भूभाग र बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर, काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 23 मिलिमिटर, पोखराको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 82.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 13.4 मिलिमिटर, दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 35.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्ने सरोकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण। दैनिक पानी पर्न थालेपछि संक्रमण बढ़ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको आग्रह। हुती विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।